नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू थप मजबूत हुँदै गएका छन् भने आन्तरिक सूचकहरूमा अझै पनि अपेक्षित सुधार हुन सकेको छैन। यद्यपि आन्तरिक सूचकमा केही सुधारका संकेत भने देखिएका छन्। चालू आर्थिक वर्ष 2081-82 पहिलो चौमासिकमा राजस्व संकलन गर्दा आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा 17% वृद्धि भएको छ। मुलुकको विदेशी विनिमय संचित गत असोज 22 22 खर्ब 32 अर्ब रूपियाँ पुगेको छ, जुन संचित हालसम्मकै उच्च हो। यता पहिलो चार महिनामा विकास खर्च 10.15% मात्र भएको छ। सार्वजनिक ऋण 4 महिनामै 84 अर्ब थपिएको छ। चालू आर्थिक वर्षको यस अवधिमा विदेशबाट नेपालभित्र नै पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढ़ी खर्च गरेको तथ्याङ्कले देखाएको छ। आजको अन्तरसंवादमा हामी मुलुकको पछिल्लो समग्र अर्थतन्त्रको विषयमा केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
नमस्कार बाबुरामजी, धन्यवाद छ।
चालू आर्थिक वर्षको यो अवधिसम्मको आर्थिक अवस्था के कस्तो रहेको छ? मुलुकको अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकले के कस्तो संकेत गरिरहेका छन्? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
वास्तवमा तपाईँले यो अन्तरसंवादको प्रकथनमा स्पष्ट ढंगले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो 3 महिनामा जारी गरेको मुलुकको समष्टिगत अर्थतन्त्रको बारेमा प्रकाश पारिदिन सक्नुभयो। त्यसमा मैले थपिदिँदा अहिले औसतमा नेपाल राष्ट्र बैंकले जनाए अनुसार हाम्रो मुद्रास्फीति दर 4.82% मात्रै छ। वास्तवमा आयात चाहिँ अलिकति अझै पनि लयमा आउन सकेन। यो कोविड पछि करिब 3 वर्षदेखि झन्डै 19 कोविड भयो, 20, 21, 22, 23, 24 4 वर्षको अवधिमा पनि अझै पनि आयात घटिने रहेको छ। अहिले आयात 4.2% घटेको छ भने निकासी पनि 6.1% घटेको राष्ट्र बैंकले जनाएको छ। यसबाट अझै पनि नेपालको उत्पादकत्व बढ्न नसकेको भन्ने कुरा स्पष्ट हुन्छ। उत्पादन बढेको भए हाम्रो निकासी बढ्न सक्थ्यो। एक प्रकारले पुँजीगत बजेट अझै पनि खर्च हुन सकेन भन्ने कुरो आयातले देखाउँछ। किन आयात बढ्ने भनेको हामी जहाँ सिमेन्ट, क्लिङ्कर अथवा चाहिँ हाम्रो डन्डी, छड, फलामी सामग्रीहरू, यी चिजहरू चाहिँ हाम्रो आयात हुने गर्थ्यो। त्यो चिज आयात नभएर अलिकति पुँजीगत बजेट पनि खर्च हुन नसकेको एकातिर देखाउँछ। र एउटा धेरैले चासो राखिरहेको कतै चाहिँ यो कोभिडको कारणले गर्दा अर्थतन्त्रमा यो जुन किसिमको विप्रेषण आइरहेको छ त्यो घट्ने हो कि भन्ने कुरा चाहिँ देखाउँदैन। अलिकति स्लाइडली पहिला रेमिटेन्स पनि झन्डै 25% हाराहारीले बढिसकेको रेमिटेन्स अहिले चाहिँ 3 महिनाको अवधिमा करिब 12% मात्रै बढेको अवस्था छ। यसले गर्दा नेपाल राष्ट्र बैङ्कले देखाउने जुन समष्टिगत अर्थतन्त्रका सूचकहरू भने बलिया देखिन्छन्। तर बजारमा अझै पनि कता कता बैङ्कमा रकम थुप्रिएको, लगानी हुन नसकेको, घर जग्गाको कारोबार अपेक्षित रूपमा माथि अगाडि बढ्न नसकेको, हायर पर्चेज कर्जाहरू अथवा मोटरहरू किन्ने अथवा अन्य किसिमका एक प्रकारले हामीले फजुल खर्च पनि भन्थ्यौँ त्यसलाई, त्यस्तो किसिमको खर्चहरू पनि आकाश हुन नसकेको, एक प्रकारले कता कता अर्थतन्त्रमा नयाँ लगानीहरू आन्तरिक स्रोतबाट लगानी होस् अथवा बाह्य एफडिआई होस् त्यस्तो लगानीहरू नआएको, मेगा प्रोजेक्टहरू सुरुवात नभएको, सरकारले पनि धेरै आयोजनाहरू ठुल्ठुला आयोजनाहरूले सुरुवात गरिरहेको छ। काठमाडौँबाट भैरव जाने बाटो पनि विस्तार भइरहेको छ, काठमाडौँबाट पोखरा जाने बाटो पनि विस्तार भइरहेको छ, तर कुनै पनि कामहरू सम्पन्न भने हुन सकेको छैन। एक प्रकारले अब 2 विमानस्थल बनाइयो हामीले अन्तर्राष्ट्रिय भैरवा र पोखरामा, त्यो पनि अपेक्षित रूपमा सञ्चालन हुन सकिरहेको छैन। त्यसैमाथि चाहिँ केही समय अगाडि 2-3 महिना अगाडि जुन किसिमको बाढी पहिरोको वितृष्णा आयो एक प्रकारले त्यसले पाण्डव नृत्य देखायो, त्यसले फेरि अर्थतन्त्रलाई निकै नै असजिलोमा पार्यो। त्यसले गर्दा अहिले अर्थतन्त्र चाहिँ मध्यम स्तरमा कता समस्या भएको, कतै चाहिँ अलिकति लयमा आएको जस्तो बिचबिचमा अगाडि बढिरहेको महसुस गर्छु।
यहाँले भन्नुभयो कि हाम्रो आयात र निर्यातको अवस्था पनि अलि घटेको अवस्थामा छ, यसले पक्कै पनि मुलुकको राजस्व संकलनमा असर गर्छ होला। यसका अलावा यहाँले भन्नुभयो सिजनमा घर जग्गाको कारोबार पनि हुन सकेको छैन, हायर पर्चेज कर्जाको कारोबार पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन। यो सँगै बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाहको स्थिति पनि अहिले खस्किएकै अवस्थामा छ, रोजगारी वृद्धि पनि अपेक्षित हिसाबले हुन सकेको छैन। यस हिसाबले अर्थतन्त्रका आन्तरिक सूचकहरूमा अपेक्षित सुधार आउन नसक्नुको खास कारण चाहिँ के हो जस्तो लाग्छ यहाँलाई?
वास्तविकता यस्तो हो, अहिले राजनैतिक रूपमा नेकपा एमाले र नेपाली कंग्रेसको संयुक्त सरकार भनेको छ, यी दुईटा मुलुकका मुख्य राजनीतिक दलहरू हुन्, संसदमा यी दुवै दलको राम्रो पकड रहेको छ, त्यसले गर्दा आम मानिसहरूले खास गरी आर्थिक क्षेत्रमा काम गर्ने मानिसहरूले अब यो दुईटा दलको संयुक्त सरकार बनेपछि अर्थतन्त्रमा कुनै समस्या आउँदैन, प्रेडिक्ट गर्न सकिन्छ, सरकारका नीतिहरू कन्सिस्टेन्ट हुन्छन् अर्थात् स्थिर रहन्छन् र सरकारले जे भन्छ त्यही गर्छ, जे गर्छ त्यही भन्छ भन्ने किसिमको भावना आएको थियो र त्यसलाई चाहिँ अहिले सरकारले अहिले पछिल्लो चरणमा हिजोकै मन्त्री परिषद जस्तो लाग्छ एउटा विश्वासमा लिनको निमित्त पूर्व अर्थ सचिव रामेश्वर प्रसाद खनालको नेतृत्वमा एउटा उच्च स्तरीय आर्थिक सुझाव दिने कमिटी गर्नुभएको थियो। त्यसमा अहिले हालै नेपाल सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रकाल, त्यसै गरी हाम्रो परिसंघका अध्यक्षलाई पनि, चेम्बरका अध्यक्षलाई पनि, कमलेशजीलाई पनि त्यसमा अनबोर्ड गरेको छ, उसका अग्रवालजीलाई पनि। यसरी के देखिन्छ भने कतै निजी क्षेत्रलाई चाहिँ सरकारले विश्वास दिने प्रक्रिया के हुन सक्छ त्यसमा सरकार अगाडि बढेको देखिन्छ, तर पनि सरकारलाई केही कुरामा कठिनाई परिरहेको छ, जस्तो अब एक प्रकारले हाम्रो नेपाल धितुपत्र बोर्ड भनौँ त्यसकै अध्यक्ष नियुक्ति गर्ने कुरामा लामो समयदेखि मातापत्ती भइ नै रहेको छ। अब बिस्तारै बिमा प्राधिकरणका अध्यक्ष पनि पदावधि सम्पन्न हुँदैछ भन्ने किसिमले समाचारहरू आइरहेका छन्। एक प्रकारले हवाई उड्डयन प्राधिकरण अथवा पर्यटनको एउटा मेरुदण्ड हो, त्यसमा पनि अब काठमाडौँको विमानस्थल राति राति भनौँ न बेलुका झन्डै 10 बजेदेखि भोलिपल्ट बिहान 8 बजेसम्म झन्डै 10 घन्टा त्यो एयरपोर्ट बन्द भएको, त्यही बेलामा हामीले पोखरा र भैरवको विमान अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न सक्छौँ कि भनेर हामीले यसो पाइला चालेको अवस्था पनि देखिन्छ। यसले गर्दा केही न केही अर्थतन्त्रका जुन नियामक निकायहरू छन् तिनले गरिरहेको काममा सबैभन्दा ठुलो बल र भाग परे भएको सहकारी विभाग हो। यो सहकारी क्षेत्रमा एक प्रकारले भन्दा ठुलै रकम अर्थतन्त्रको एक प्रकारले जीडिपीको झन्डै 5% पनि बढी रकम त्यहाँ छ, त्यहाँ अरबौँ खरबौँ रुपियाँमा विभिन्न किसिमका जुन पछिल्ला चरणमा आइरहेका घटनाचक्रहरू छन्, त्यसले अर्थतन्त्र त हाम्रो संविधानले 3 खम्बे अर्थनीति मानेको हो, सार्वजनिक निजी र सहकारी भनेको थियो, त्यो एउटा खम्बा चाहिँ निकै नै धर्मराएको निकै नै हल्लिएको अवस्था छ। कता अर्कोतिर चाहिँ अलिकति लघुवित्त भन्ने पनि छ, हामी कहाँ बैङ्कहरू नेपाल राष्ट्र बैङ्कले नियमन गरी क वर्गको वाणिज्य बैङ्कहरू, ख वर्गको विकास बैङ्कहरू, क वर्गको फाइनेन्स र घ वर्गको लघुवित्तहरू छन्, त्यो लघुवित्तमा पनि केही किसिमका समस्याहरू आइरहेका छन्। अर्को ठुलो सेक्टर भनेको चाहिँ यो आर्थिक क्षेत्रमा आइसिटी भन्छौँ हामी, यो टेलिकम्युनिकेसन हो, यो टेलिकम्युनिकेसनमा पनि केही न केही त्यहाँ चाहिँ नेपाल विद्युत प्राधिकरण भनौँ त्यसका अध्यक्ष लगायतलाई विभिन्न किसिमको कारवाहीको प्रक्रिया अगाडि बढाइएको, अब मुद्दा मामिला भइरहेको, त्यो क्षेत्रका सेवा प्रदायकहरूसँग पनि केही न केही सरकारका कन्फ्लिक्टहरू भइरहेको, यसर्थ अर्थतन्त्रका जुन एउटा महत्त्वपूर्ण पिलारहरू हुन् तिनीहरूसँग नै सरकार चाहिँ जुझिरहेको र अथवा जुझेको भनौँ अथवा त्यो क्षेत्रलाई चाहिँ जुन किसिमले समाधान दिन पर्थ्यो त्यो चाहिँ समाधान दिन नसकेको जस्तो परिस्थिति बोध गरेका छ।
यहाँले यसअघि पुँजीगत खर्चको सवालमा थोरै मात्र कुरा उल्लेख गर्नुभएको थियो, जस्तो विकास खर्चको गति पनि लगभग विगत वर्षहरूको जस्तै नै देखिएको छ। अहिले हामी कुराकानी गर्दै गर्दासम्मको अवस्थामा विकास खर्च विनियोजित बजेटको जम्मा 10.15% मात्र भएको छ। हुन त पहिलो चौमासिकलाई योजना कार्यान्वयनको तयारी गर्ने र योजनालाई कार्यान्वयनको चरणमा पठाउने समयका रूपमा पनि हेर्ने गरिन्छ, तर पछिल्ला वर्षहरूमा सरकारले विकास खर्च बढाउने भनेर जे जसरी उद्घोष गरिरहेको छ त्यो अनुसार हुन सकिरहेको छैन। प्रयास र कोशिश जारी हुँदा हुँदै पनि अपेक्षित रूपमा यो पुँजीगत खर्च भनौँ या विकास खर्च हुन नसक्नुको कारणलाई यहाँले कसरी चित्रित गर्नुहुन्छ?
त्यसको त केही कारणहरू चाहिँ अहिले पछिल्लो चरणमा झन बढी प्रकट भएर आयो। एक प्रकारले कतै न कतै राजनीतिमा लागेका मानिसहरूले निर्माण व्यवसायी छेक्कापट्टाको काम लिएको चाहिँ अब बिस्तारै प्रकट हुँदै आयो। यो हामीले पहिल्यैदेखि भन्दै आएका थियौँ, पेसा भनेको एउटा मात्रै हुन्छ, कि राजनीति गर्न पर्यो कि चाहिँ उनी व्यापारी हुन पर्यो। राजनीति गर्ने, आफै मन्त्री हुने, आफै निर्माण व्यवसायी हुने लक्षण अब प्रदेश स्तरका मन्त्रीहरूको पनि देखा पर्न थाल्यो, सांसदहरू थुप्रै हुनुहुन्छ भने कर्मचारीको चाहिँ अहिलेसम्म त्यस्तो देखादेखि देखिएको छैन। पहिलो बाधक तत्त्व त्यहाँनिर छ। दोस्रो बाधक तत्त्व अहिले मैले यसो हेर्दाखेरि वास्तवमा ऊर्जामा नेपाल एकदम राम्रो गर्यो। अहिले लोड सेडिङ भएर कुनै पनि किसिमको काम गर्न केही पनि विद्युतीय सामग्रीहरू सञ्चालन गर्न बाधा परेको विकास निर्माणको कामलाई पुँजीगत खर्च गर्नलाई छैन। तर हिजै फेरि मन्त्री परिषदले निर्णय गरेको देखि नेपाल विद्युत पालिकामा सम्भावित कुनै किसिमको कमी कमजोरी भ्रष्टाचार विकृति विसङ्गति भएको छ भने त्यसको छानबिनको निमित्त एकजना न्यायाधीशको अध्यक्षतामा फेरि कमिटी गर्नुभयो भनिया छ। एकातिर विद्युत प्राधिकरणले अब बङ्गलादेशमा पनि 40 मेगावाट चाहिँ पहिलो पटक पठायो, भारतमा पनि अहिले निर्यात भयो, लोड सेडिङ अन्त भयो, सबै काठमाडौँको न्यू रोड जस्तो ठाउँबाट चाहिँ सारा चाहिँ भूमिगत तारहरू बिछ्याएर अब ब्युटिफिकेसनमा सहर गयो भने एकातिर यस्तो समाचारहरू आइरहेको छ, अर्कोतिर फेरि त्यही भित्र पनि केही बदमासी भएको छ भनेर छलफल त्यहाँभित्र छानबिनको प्रक्रिया अगाडि पनि बढेको छ। अर्कोतिर यो अख्तियार दुरुपयोग अनुसन्धान आएको विषय पनि अहिले एकदम सतहमा आयो। अब यहाँ संसदमा पनि त्यो सम्बन्धी ऐनहरू छलफलको क्रममा रहेको, त्यो छलफलको क्रममा विविध कुराहरू उठेको, त्यहाँ पूर्व प्रशासकहरूलाई कुलिङ पिरियडमा राख्नुपर्ने, पूर्व प्रशासकहरूलाई ड्युटी नै गराउन हुने हो कि अख्तियारका पदाधिकारीहरू खुल्ला प्रतिस्पर्धा ल्याउनु पर्ने हो कि, यो कुराहरू छलफल राम्रोसँग भएको छ। संसदले गरेको छलफलप्रति म त एक प्रकारले खुसी छु, तर यसले के ल्याइदियो भने यसले तरङ्गित बनाइदियो। अख्तियारसँग कैयौँ मुद्दा मामिलाहरू छन् उसले छानबिन गरिरहेको अवस्था छ, तर उसकै अवस्था कस्तो हुन्छ, उसको संरचना भन्ने विषयमा हामीले एकातिर छानबिनको प्रक्रियालाई अगाडि बढाइरहेका छौँ। अस्ति मात्रै योभन्दा अघिल्लो सरकारले अर्थतन्त्रमा के कस्तो सुझाव दिनुपर्छ भनेर पूर्व अर्थ सचिवै हो विद्याधर मल्लिकजीको अध्यक्षमा एउटा चाहिँ आयोग गठन गरेर त्यो सिफारिस प्राप्त गर्यो। फेरि अब त्यो सिफारिस कारण कति भएको थियो कि थिएन, अर्को फेरि आयोग हामीले गठन गरिसक्यौँ भने यस्तो किसिमले अलिकति जुन प्रकारले अब स्टेबल हुन्छ दुईवटा नेपाली कङ्ग्रेस र एमालेको संयुक्त सरकार भनेको कुरामा अझै पनि अनस्टेबिलिटीले गर्दा त्यसको असर कहाँ पर्यो भने कर्मचारीको सरुवामा आयो। दैनिक जस्तो सचिवहरू सरुवा भइरहने, महानिर्देशकहरू मन्त्रीहरूले सरुवा गरिरहने, आयोजना प्रमुखहरूलाई सरुवा गरिरहने गर्दा त्यो आयोजनाहरूले जुन किसिमले काम गर्न पर्ने थियो त्यो काम गर्न सकिरहेका छैनन्। र शोधनान्त रकम चाहिँ लिनुपर्ने दाताहरूसँग हेर्दा बाबुरामजीलाई पनि जानकारी छ, तपाईँ लामो समयदेखि आर्थिक क्षेत्रमै काम गरी आउनु भएको छ, हाम्रो पुँजीगत बजेटमा रहेको करिब करिब झन्नै भनौँ न एक प्रकार 3-4 खर्ब बिचको जुन बजेट छ त्यसमा 75% रकम दाताको रकम छ, हाम्रो स्रोत छैन। भनेपछि दाता चाहिँ अझै पनि एकदम खुसी भएर काँधमा काँध हातमा हात मिलाएर दाताको पैसा खर्च भएको देखिँदैन। दाताका सामान्य सर्तहरू पनि हामीले आयोजना प्रमुखले अथवा त्यो नेपाल सरकारको सम्बन्धी मन्त्रालयले पुरा गर्न नसक्दा दाताको रकम पनि सजिलै निकासा भइरहेको अवस्था छैन। त्यसले गर्दा पनि पुँजीगत बजेटमा अलिकति अप्ठ्यारो परिरहेको छ। अरू त हाम्रा साथीका वनका कुरा भयो, हाम्रो वातावरण प्रभाव मूल्याङ्कनका कुरा भयो, निर्माण सामग्री उपलब्ध नहुने कुरा भयो, निर्माण व्यवसायीले पनि हेल्थ चेक गरेका कुरा भयो, जनताले अवरोध गरेका कुराहरू भयो, यो आवश्यक जनशक्ति अथवा लेबरहरू उपलब्ध नभएका कुराहरू भयो, यो कुरो त यथावतै छ। तर अलिकति अहिले चाहिँ सैद्धान्तिक रूपमा नै अलिकति यो नीतिगत पक्षमा नै अलिकति विचलन आइरहेर पुँजीगत खर्च गर्ने ठाउँलाई उत्प्रेरित गर्नुको सट्टा निरुत्साहित गरिराखेका छ कि भने जस्तो देखा परेको छ।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी मुलुकको पछिल्लो समग्र अर्थतन्त्रको विषयमा केन्द्रित भएर नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। म थोरै यो मुलुकको सार्वजनिक ऋणतर्फ केन्द्रित हुन चाहे। अहिले मुलुकको सार्वजनिक ऋण 25 खर्ब 18 अर्ब पुगेको छ। पछिल्लो 4 महिनामै सार्वजनिक ऋण 84 अर्बले थपिएको अवस्था छ। छ। अब कतिपय के पनि भनिरहनु भएको छ भने सार्वजनिक ऋण थपिएको थपिएको छ, यसले मुलुकलाई के असर गर्ने हो कि भन्नेहरू पनि रहेका छन्। अब ब्याजको ऋण तिर्न पनि ऋण लिनुपर्ने अवस्था रहेका विषयहरू पनि अहिले चर्चामा आएका छन्, समाचारहरूमा बाहिर आएको देखिन्छ सुनिन्छ। त्यसै गरी सार्वजनिक ऋण थपिनुलाई कतिपयले विकासका दृष्टिकोणले जति ऋण लियो उति नै राम्रो हो, तर लिएको ऋण विकास निर्माणमा आर्थिक वृद्धिमा खर्च हुनु पर्यो भन्ने तर्कहरू पनि गरिरहनु भएको छ। अब हाम्रो सार्वजनिक ऋणको आकार जे जसरी बढ़िरहेको छ र त्यसबाट भइरहेको प्रतिफलको हिसाब किताब केलाउँदाखेरि चिन्ता लिनुपर्ने अवस्था छ कि छैन, हामी यो सार्वजनिक ऋणको विषयमा कस्तो अवस्थामा रहेका छौं, यसलाई अति नै संक्षिप्तमा भनिदिनुहोस् न।
यो एकदमै सही प्रश्न उठाउनु भएको छ। सार्वजनिक ऋण अब करिब करिब 25 खर्ब पुग्ने भनेको हाम्रो जीडीपी चाहिँ 60 खर्ब छ भन्ने मान्यो भने पनि झन्डै 40% भन्दा बढी जीडीपी भन्दा बढी छ। यो बिस्तारै बढ्दै गएको कुरोलाई अलिकति चिन्ताको विषयको रूपमा चाहिँ लिनै पर्छ। तर एउटा कुरो चाहिँ हामीले के बुझ्नुपर्छ भने सन् 2019 कोभिड आइसकेपछि वर्ल्ड ब्याङ्क एडिबीले 3 वर्ष चाहिँ धेरै जसो मुलुकलाई सामा ब्याज तिर्ने समय अवधि चाहिँ वेभ गरे, अहिले पर्दैन यो 3 वर्ष नतिर, तिनीहरू सबै कोभिडले गर्दा लकडाउन भयो, कुनै पनि आर्थिक क्रियाकलाप भएको छैन भन्नेको हुनाले अहिलेका वर्षहरूमा हामीले झन्डै 3 खर्ब प्लस बराबर चाहिँ सामा ब्याज चाहिँ छुट्याउनु परिरहेको छ। त्यसले गर्दा तपाईँले ठिकै भन्नुभयो, हामीले सामा ब्याज तिर्नुलाई पनि फेरि अर्को ऋण चाहिँ लिनुपर्ने अवस्था आयो। तर हामीले यो सबै ऋण चाहिँ कन्सेसनल ऋण लिइरहेका छौँ, 0.5%देखि 2.5%सम्म हामीले ब्याज तिर्नुपर्ने र यो चाहिँ करिब 40 वर्षसम्म भित्रमा ऋण तिरे पुग्ने र केही ऋणमा चाहिँ राम्रोसँग हामीले काम गऱ्यौँ भने पछि चाहिँ यो ऋण चाहिँ माफी हुने व्यवस्था भएको ऋण हामीले लिइरहेका छौँ। यसर्थ म के कुरो तपाईँले नै इङ्गित गरिसक्नुभयो, यो ऋण चाहिँ विशुद्ध रूपमा एक प्रकारले विकास निर्माणमा देखिने पुँजी निर्माणमा जहाँ क्यापिटल फर्मेसन हुन्छ त्यहाँ नै खर्च गर्नु पर्यो। यसबाट नै मन्त्री सचिवहरू विदेशहरूमा जाने, यसबाट नै मोटर किन्ने, यसबाट नै उहाँहरूले चाहिँ पर्दा सोफा किन्ने गर्नुभयो भनेदेखि त मुलुकलाई ठुलै एउटा सुसाइडल गेम नै हुन्छ। विकास निर्माणतर्फ चाहिँ लगाउन पाइयो भने अब सन् 2026 नेपाल विकास हुन मुलुकमा रूपान्तरित हुँदैछ। अहिले हामी एलडिसी अति विपन्न मुलुकमा छौँ, त्यसपछि हामीले यस किसिमको चाहिँ ऋणहरू पाउँदैनौँ। त्यसो भए सन् 2026 चाहिँ केही खास गरी क्लाइमेट चेन्जको अझ ठुलो फन्डको ऋण त अझै हामीले लिन सकेका छैनौँ। त्यसले गर्दा 26 चाहिँ केही ऋण बढाउने तर त्यो ऋणको चाहिँ सदुपयोग गर्नेतर्फ जानु नै मुलुकको कल्याणमा रहन्छ।
यसअघि यहाँले पनि भनिसक्नु भएको थियो हाम्रा विकास आयोजनाको सन्दर्भमा, अहिले मैले यहाँलाई थोरै अलि फरक सन्दर्भमा पनि सोध्न चाहे, जस्तो आर्थिक वृद्धि र विकासका लागि जनताको जीवनस्तर व्यापक रूपमा परिवर्तन गर्नका लागि अब राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई विशेष मानिँदै आइएको छ, तर वर्षेनी यी आयोजनाहरूको लागत बढ़िरहेको छ, तोकिएको समयमा यी आयोजनाहरू सम्पन्न हुन सकिरहेका छैनन्, जुन लक्ष्य लिएर अगाडि बढ़िएको छ त्यसमा अलिकति पछाडि परिएको हो कि भन्ने कुराहरू पनि अहिले चर्चामा रहेका छन्। यस्ता योजना आयोजना समयमै सम्पन्न गरी जनताको जीवनस्तरमा व्यापक परिवर्तन गर्न र ती आयोजनाहरूबाट लक्ष्य अनुसारको लाभ लिन चाहिँ हामी कसरी अगाडि बढ्नु पर्ला?
पहिलो कुरो त हाम्रो नेशनल प्राइड प्रोजेक्ट राष्ट्रिय गौरवको आयोजना 23 छन्, गेम चेन्जर प्रोजेक्ट भन्छ हामीले 18 सेक्टरमा यसलाई बाँडेका छौँ, यसमा हामीसँग हेभी ठुलो रकम छ। तर यो सम्बन्धी छुट्टै ऐन बनाउने भन्ने लामो समयदेखि चर्चा भए पनि हामीले यसलाई ऐन बनाउन सकेनौँ। त्यो नसके पनि हामीलाई यसलाई चाहिँ विशेष रूपमा प्राधिकरण भनिन्छ, विकास समिति भनिन्छ, त्यसलाई चाहिँ अलिकति आफै स्वतन्त्र रूपमा काम गर्न सक्ने निकायको रूपमा यो राष्ट्रिय स्तरका आयोजना, राष्ट्रिय गौरवको आयोजना र यो गेम चेन्जर रूपान्तरकारी आयोजनालाई अगाडि बढाउन सके हामी सफल हुन्थ्यौँ। मुलुक संघीयतामा गयो, सबै कुरो अझै पनि केन्द्रले आफ्नो हात फैलाइरह्यो, प्रदेशलाई पनि धेरै विश्वासमा यस्ता ठुला आयोजनाहरू दिन सकिएको छैन, स्थानीय तहलाई त हामीले निकै नै सानो ठान्यौँ, हामीले राष्ट्रिय गौरवको आयोजना र रूपान्तरकारी आयोजना दिएनौँ। त्यसले गर्दा सङ्घीय सरकारले एक्लैले यो काम गर्न सक्दैन, यसर्थ हाम्रो राष्ट्रिय योजना आयोगको संरचना नै 7 प्रदेशका मुख्यमन्त्रीहरूलाई त्यहाँको सदस्य बनाउनु पर्छ। त्यसै गरी जुन प्रदेश स्तरमा चाहिँ नीति आयोगहरू बन्छ त्यसमा स्थानीय स्तरका सरकारका प्रतिनिधिहरू पनि त्यहाँ रहनुपर्छ। त्यस्तो अवस्थामा मात्रै हामीले यो खास गरी राष्ट्रिय गौरवको आयोजना र रूपान्तरकारी आयोजनामा अपेक्षा गरेर सरकारको खर्च गर्न सक्छौँ। सङ्घ सरकार एक्लै हिँड्नुहुन्न, सबभन्दा ठुलो गल्ती यहीँनिर भइरहेको छ।
अहिले अब वैदेशिक लगानी भित्राउने कुराहरू पनि चर्चामा रहेको छ। वैदेशिक लगानी भित्राउनका लागि सरकारले विभिन्न किसिमका अडचन रहेका कानूनहरूलाई संशोधन गर्ने प्रक्रिया पनि अगाडि बढ़ाएको थियो। कतिपय कानूनहरू अहिले संशोधनका क्रममा रहेका छन् भने कतिपय कानूनहरू संशोधन पनि भइसकेका छन्, तर अपेक्षित रूपमा लगानी भित्रन भने सकिरहेको छैन, जुन कुरा यहाँलाई पनि अवगत नै होला। यसर्थ वैदेशिक लगानी भित्राएर स्वदेशमा उत्पादनको वृद्धि, रोजगारीका अवसर सिर्जना गर्नका लागि के उपायहरू अवलम्बन गर्नुपर्ला? अब हामीले त के पनि भन्ने गरेका छौं भने अब नेपालमा वैदेशिक लगानी भित्राउनका लागि कुनै अडचनहरू, बाधा व्यवधानहरू छैनन् भनेर भन्ने गरेका छौं, तथापि भनाई अनुसारको उपलब्धि हुन नसकेको हो कि भन्ने पनि छ। अब कतिपय वैदेशिक लगानी प्रतिबद्धता आउने तर कार्यान्वयनका क्रममा प्रतिबद्धता अनुसारको लगानी नभित्रिने पनि देखिएको छ। यो समग्र परिपाटीलाई कसरी हेर्न सकिन्छ?
हामीले वैदेशी लगानीमा एकद्वार नीति अवलम्बन गरेकै हो। हामीले उद्योग विभागको महानिर्देशकलाई 8 अर्ब रुपियाँसम्म चाहिँ वैदेशी लगानी सोझै स्वीकार गर्न सक्ने गरी अधिकार पनि दिएकै हुन्। हामीले योभन्दा पूर्व एउटा नेपालमा लगानी सम्मेलन गर्दा 7 वटा कानूनहरू संशोधन गरेर लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बन्यो भनेर भनेका पनि हौ। तर हामीले के गर्न सकेनौँ भने भारतको प्रदेश हो त्यहाँ 29 वटा प्रदेश छन्, त्यहाँ चाहिँ जस्तो हरियाणा भन्ने प्रदेशले यस्तो किसिमको एउटा वातावरण बनाएको छ कि अन्य प्रदेशमा रहेका लगानी पनि हरियाणामा सर्छन्, संसारभरिका लगानीहरू हरियाणामा आउन सक्छन्। त्यस किसिमले कुनै पनि मुख्यमन्त्रीले प्रदेश स्तरमा लगानीको हब बनाउन सक्ने गरी न प्रदेशका सरकारलाई अधिकार सङ्घ सरकारले दिएको छ, न प्रदेश सरकारबाट पनि त्यस्तो पहल भएको देखिन्छ। मुख्य कुरो हामीलाई समस्या कहाँनिर पर्यो भनेदेखि चाहिँ हामीले एकद्वार नीति, हामीले चाहिँ औद्योगिक व्यवसाय ऐनमा जुन किसिमको छुट सुविधाहरू दियौँ खुल्ला हृदयले, त्यो चाहिँ कार्यान्वयनमा ल्याउनको निमित्त अर्थ मन्त्रालयका मन्त्री सचिव लगायतका कर्मचारीहरू, उद्योग मन्त्रालयका मन्त्री सचिव लगायतका कर्मचारीहरू र सम्बन्धित क्षेत्र खानी विभागका महानिर्देशक लगायतका कर्मचारीहरू, एक प्रकारले विशेष गरी उद्योग विभाग र कम्पनी रजिस्ट्रारका सहसचिवहरू प्रमुख हुनुहुन्छ, त्यस्ता व्यक्तिहरू चाहिँ हामीले रोजा मान्छेलाई लिएर गएनौँ। वास्तवमा त्यहाँ चाहिँ कस्तो मान्छे हुनुपर्छ भने एकदम पुरै उसले चाहिँ सारा संसारभरिका मान्छेलाई लगानी ल्याउन म उद्योग विभागको डिजी बोलिरहेको छु, यो सुविधा छ मलाई भेट्नुहोस्, मैले सारा तपाईँलाई सुविधा दिन्छु, म कम्पनी रजिस्ट्रारको चाहिँ रजिस्ट्रार हुँ, मैले कम्पनी दर्ता यसरी चाहिँ यो सर्टबाट गर्छु, मैले तपाईँले ल्याउने विदेशी मुद्रा यसरी नेपालभित्र भित्राउन दिन्छु, तपाईँले यो प्रविधि ल्याउन पाउनुहुन्छ, तपाईँले आफ्नो एसओपी स्ट्यान्डर्ड अपरेसन प्रोसिजर लागू गर्न तपाईँलाई बाधा छैन, तपाईँमा यसमा लागि वैदेशिक जनशक्ति जति छ त्यसलाई मैले भिसा एकदम नन टुरिस्ट भिसा मैले एक वर्षलाई मैले यसरी तुरुन्तै सिफारिस गरिदिन्छु, तपाईँलाई नेपाल राष्ट्रपतिको सर्टेज सुविधाको निम्ति कुनै समस्या छ भने तपाईँ अमेरिकी मुद्रामा काम गर्नुहुन्छ कि तपाईँ युरोमा काम गर्नुहुन्छ कि अथवा चिनको भारतको मुद्रा ल्याउनुहुन्छ कि यो सुविधा मैले दिन्छु भने यसरी त्यो भोकल भएर बोल्नुपर्ने, खास गरी लगानी बोर्डका सिइओ लगायतका प्रधानमन्त्री लगायतले पनि यो कुरामा एकदम प्रष्ट रूपमा चाहिँ बाहिर बजारमा सन्देशहरू आउनुपर्ने, जो जो हुनुहुन्छ मिहिनेत गरिरहनु भएको छ तर एकदम एक्स्ट्रा भोकल भएर एकदम वैदेशी लगानीलाई वेलकम गरेको अवस्था देखिन्न। यसको अगुवाई गर्नपर्ने भनेको निजी क्षेत्रले हो, एसएनसिसिआई, सिएनआई, नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले खुल्ला हृदयले र नेपालमा लगानीको वातावरण बन्यो, हामी पार्टनर हामी व्यापारी व्यवसायीहरू नेपालका छौँ, तपाईँहरू न्युजिल्यान्डबाट, अमेरिकाबाट, बेलायतबाट, कोरियाबाट, जापानबाट कहाँबाट लगानी ल्याउनुहुन्छ त्यो लगानीको हामी चाहिँ साझेदार भएर तपाईँको साथमा साथ हामी चाहिँ हामी पनि लगानी गर्छौँ, तपाईँको रकम हामी ब्लेन्डिङ गरेर चाहिँ जोइन्ट भेन्चरमा चाहिँ नेपालमा लगानी गर्न अगाडि आउनुहोस्, हामी जहाँ सम्भावना जडीबुटीको छ, हामी जहाँ सम्भावना इन्डिजिनस प्रडक्टको छ, हामी जहाँ जुट लगायतका कयौँ नेचुरल प्रडक्टको छ, हामी जहाँ कृषिमा चाहिँ हामीले चाहिँ अर्ग्यानिक उत्पादन गर्न सक्छौँ, संसारभरि निकासी गर्न सक्छौँ, आउनुहोस् भनेर निजी क्षेत्रले पनि दिल खोलेर अगाडि बढेको देखिन्न। एफडिआईमा चाहिँ कुनै कानुनी बाधा छैन, भएका कानुनको कार्यान्वयनमा सम्बन्धित पदाधिकारीहरू एकदम खुल्ला दिने असाध्यै सहयोगी भावनाले आउन र सम्बन्धित पदाधिकारी र सम्बन्धित क्षेत्रका निजी क्षेत्रका व्यवसायीहरूले आम विश्वका व्यापारीहरूलाई आफूसँग आकर्षित गर्ने गरी चाहिँ आफ्नो भोइस, आफ्नो आवाज चाहिँ दिन चाहिँ यसमा कमी भएको मैले महसुस गरेका छु।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् बाबुरामजी, यो अर्थतन्त्रको विषयमा बडा महत्वपूर्ण ढंगले तपाईँले उठान गर्नुभयो, यस विषयमा छलफल गरियो, तपाईँ र रेडियो नेपाल परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्छु।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मुलुकको पछिल्लो समग्र अर्थतन्त्रको विषयमा केन्द्रित भएर नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।